بولے یزیدیت کے نمکھوار کچھ تو بول، ہارا ہے کون، جیت ہے کس کی، زبان تو کھول۔ اپنی جفا کو بھی دیکھ، ہماری وفا کو بھی دیکھ، تاریخ سے بھی پوچھ، حقائق کو بھی ٹٹول۔ نام حسین نقش ہے جبل الورید پر، لعنت ہی کر رہا ہے زمانہ یزید پر۔ شہید قائد 25 نومبر 1946 کو پرچنار میں پیدا ہوئے۔ 42 سال کی مختصر سی زندگی میں شہید جہاں بھی گئے، لوگوں کو اپنا گرویدہ بنایا۔ ان نڈر ثابت قدم قائد نے ہر جگہ ہر موقع پر یزید وقت کو للکارا اور حسینی روایات کو برقرار رکھتے ہوئے ثابت کیا کہ حسینی سر تو کٹا سکتے ہیں لیکن یزیدیت کے سامنے سر جھکا نہیں سکتے۔ شہید قائد کے بارے میں مزید تفصیلات جاننے کے لیے زحمت دوں گا فیاض بھائی کو کہ شہید کی زندگی کے بارے میں مزید بتائیں۔ صلی اللہ علیہ محمد وآل محمد۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ میرے پاس پریزنٹیشن ہے چھوٹی سی، تو ساتھ میں دیکھتے رہیں گے، کچھ گزارشات آپ کے نظر کروں گا۔ یہ ایک شعر ہے جو کم لوگوں کو پتہ ہے کہ پیام آزمی نے شہادت کی خبر سننے کے بعد رقم کیا تھا، اور یہ اب ضرب المثل بن چکا ہے، کیونکہ شہید سے منسلک جو بھی ہے وہ شعر ہے کہ چھری کی دھار سے کٹتی نہیں چراغ کی لو، چھری کی دھار سے کٹتی نہیں چراغ کی لو، بدن کی موت سے کردار مر نہیں سکتا۔ تو کردار زندہ ہے، فکر حسینی زندہ ہے، فکر حسینی ہی کو زندہ رکھنے کے تاکید کی تھی امام خمینی رضوان اللہ علیہ نے۔ تو اس سلسلے میں ایک پریزنٹیشن ہے جس کے دو حصے ہیں۔ پہلا حصہ میں ابھی امام خمینی کی برسی کی مناسبت سے پیش کر چکا ہوں، کچھ لوگوں نے وہ دیکھا ہوا ہے، لیکن وہ بھی شہید کی شخصیت پہ بھی پورا اترتا ہے۔ اور اس کی تو یہ دو حصے ہیں، ایک تھیم ہے قرآن کی کہ سب انسان برابر ہیں خدا کی نگاہ میں، لیکن پھر خدا نے خود بتایا کہ کچھ فضیلتیں موجود ہیں۔ تو اگر ہمیں خدا سے، جیسے آغا صاحب نے کہا، رابطہ کرنا ہے، تو اس کے لیے جو وسیلہ ہے وہ قرآن اور اہل بیت ہیں، اور قرآن سے ہی ہمیں ہر تعریف اور ہر ڈیفینیشن اخذ کرنی چاہیے سب سے پہلے، اور اس کے بعد ہم دوسرے منابع کی طرف جانا چاہیے اگر قرآن سے آپ کو نہیں ملتا تو، اور اس کو کوئی چیلنج بھی نہیں کر سکتا۔ اس میں یہ کہ جھوٹی سچی حدیث والی بات نہیں ہے۔ اور بسم اللہ کریں تو آپ سب سے پہلے جب خدا نے خلقت کی، خدا نے ہم سب کو پیدا کیا ہے، تو خدا نے بتایا کہ ہم نے سب کو برابر ایک مرد اور ایک عورت سے پیدا کیا، اور اس میں کوئی اونچ نیچ نہیں ہے، ذات کی، برادری کی، رنگ کی، نسل کی، خاندان کی، علاقے کی، کوئی اچھی زبان بولنے کی، یا کچھ کہتے ہیں گورے اچھے ہوتے ہیں، گورے خراب ہوتے ہیں، لمبے اچھے ہوتے ہیں، چھوٹے پتے، وزن کی، ایسی کوئی بات خدا نے، جو جتنی چیزیں ہمارے یہاں رائج ہیں، اتفاق سے ایک بھی چیز کا ذکر قرآن میں نہیں ہے، بلکہ سب انسانوں کو اللہ نے، اور نہ انسانوں کی قسمیں کہ ایک الگ قسم کا انسان ہے جو آج کل تقسیم زیادہ چل گئی ہے، سب انسان اگر انسان ہے تو ایک ہی طریقے سے پیدا ہوئے ہیں، الگ الگ طریقے سے انسان اس دنیا میں نہیں آتے، ہر انسان جو ہے وہ ماں باپ کے ذریعے آیا ہے، کچھ ایکسیپشنز ہیں، حضرت عیسیٰ کی مثلا باپ نہیں تھے، اور آدم کی ماں باپ دونوں نہیں تھے، اس کے علاوہ سب لوگ ماں باپ سے پیدا ہوئے ہیں۔ نیکسٹ، لیکن پھر خدا نے کہا کہ پھر ہم نے بعض میں سے بعض کو فضیلتیں دی ہیں، اور یہ فضیلتیں ہمارے لیے نہیں ہیں کہ ہم فخر کریں ایک دوسرے کے اوپر، بلکہ خدا کہہ رہا ہے کہ اس کے نزدیک، حتیٰ کہ رسولوں کے اندر بھی کہا کہ کچھ رسولوں کو، کچھ رسولوں پر فضیلت دی گئی ہے، تلک رسول فضلنا بعضہم علی بعض، بعض رسولوں کو بعض پر فضیلت دی گئی ہے۔ تو اب ہمیں چاہیے کہ ہم قرآن میں ڈھونڈیں کہ وہ کیا کرائٹیریا ہے خدا کے نزدیک جہاں کے دو انسان برابر نہیں ہوتے، ورنہ عام صورت میں سب انسان برابر ہیں۔ تو پہلا کرائٹیریا آپ دیکھیں کہ افمن کا انا مومنن कमन काना फासिकन ला यस्तऊन, ईमान जो है वो पहला क्राइटेरिया है जो कि डिस्टिंग्विश करता है ईमानदार लोगों को बेईमान लोगों से। और उसकी निशानियां भी हैं, बेईमान लोग सस्ते दाम पे बिकने को तैयार होते हैं, बेईमान लोग हाथ बांधे तागूत के सामने खड़े होते हैं कि आप हुक्म फरमाएं अगला क्या काम करना है, जबकि ईमानदार ये कह रहे होते हैं कि जो काम करें वो सिर्फ खुदा के लिए करें। तो मैं कुछ तस्वीरें भी, क्योंकि ये अक्सर तस्वीरें जब ये कायद की आपकी ज़िंदा आएंगी, अक्सर लोग यहाँ मौजूद हैं जो हमारे सामने तकरीबन खींची हुई हैं, जो बहुत से लोग यहाँ मौजूद हैं, जो इन सब की जो चीज़ें भी याद आती जाएंगी लोगों को जो मैं दिखाऊँगा इंशाल्लाह आगे। ये ज़ियाउल्लाह का ज़माना था इसलिए मैंने ज़ियाउल्लाह की तस्वीरें लगाई है कि वो दरबार में हाथ बांध के खड़ा हुआ है अमरीकी सदर के सामने। तो और उसके ख़िलाफ़ इन्होंने जिहाद किया, लेकिन वो मेरा टॉपिक नहीं है, मैं सिर्फ कायद की शख्सियत पे बात करना चाह रहा हूँ कि पहला क्राइटेरिया ईमान। और यही क्राइटेरिया जो आप देखेंगे कि इमाम खुमैनी और कायद शहीद में जो सारे क्राइटेरिया कुरान ने बताए हैं वो उन पे पूरे उतरते हैं कि नहीं, ये हमारा आज का टॉपिक है। सेकेंड क्राइटेरिया कुल हल यस्तवी अल्लज़ीना यअलमुना वल्लज़ीना ला यअलमून, जानने वाले और ना जानने वाले बराबर नहीं होते। अब मैं यहाँ लफ्ज़ आलिम नहीं इस्तेमाल कर रहा क्योंकि अभी मौलाना ने भी वजाहत की है, एक कुरान ने जानने वाले का लफ्ज़ इस्तेमाल किया है। तो किसी भी चीज़ का इल्म जो है वो मुमताज़ करता है, हम मोहताज हो जाते हैं, भाई गाड़ी ख़राब होती है हम मोहताज होते हैं मैकेनिक के पास जाने के, हम बीमार होते हैं मोहताज होते हैं डॉक्टर के पास जाने के। हर इल्म जिसको जो जानता है वो उसकी फजीलत बढ़ जाती है, जो नहीं जानता वो उसको हुक्म है कि वो पूछे। ये कुरान का हुक्म भी है कि पूछो, इन कुंतुम ला तालमून, अगर तुम्हें नहीं पता तो पूछो, फसअलू अहला ज़िक्र इन कुंतुम ला तालमून। तो ये दूसरा क्राइटेरिया है ईमान के बाद इल्म, जो लोगों को दूसरे लोगों से मुमताज़ करता है। नेक्स्ट तीसरा क्राइटेरिया कुरान ने बताया, इन्ना अकरमकुम इंदल्लाहि अतकाकुम, तकवा जो है वो बुलंद कर देता है। और अगेन यानी ये मुत्तकी के लिए नहीं बात हो रही कि मुत्तकी अपने आप को बुलंद महसूस करने लगे मेरे जैसे कोई आदमी समझे कि मैं नहीं, ये खुदा की निगाह में, क्योंकि जो मुत्तकी होगा वो तो अपने आप को और डाउन दी अर्थ महसूस करेगा। अलबत्ता कायद शहीद का एक छोटा सा वाकया सुना दूँ, एक दर्स उन्होंने दिया था, तो उस ज़माने में हालांकि कायद ने अमरीका का सफ़र नहीं किया, लेकिन एक बच्चे को समझा रहे थे कि तकवा की मिसाल ऐसी है, कहने लगे जैसे अगर आप जो अमेरिका की बिल्डिंगें देखें खासतौर से न्यूयॉर्क का जो पोस्टर आता था पाकिस्तान में कि वो ऊंची ऊंची इमारतें, तो कहते थे ये ऊंची इमारतें इसलिए लगती हैं कि वो सब ज़मीन पे खड़े होकर देख रहे होते हैं, लेकिन अगर आप हेलीकॉप्टर में या जहाज़ जैसे जैसे जहाज़ बुलंद होता है तो वो इमारतें छोटी होनी शुरू हो जाती हैं, हत्ता के एक वक्त इतनी बुलंदी पे जब जहाज़ पहुंचता है तो वो फेड आउट हो जाती हैं, नज़र भी नहीं आती। वो कहते थे उस दर्स में फरमाया कि ये तकवा का जो लेवल है और बड़ी ताकतें ये इसी तरह से हैं, अगर तकवा का लेवल आपका ज़मीन पर है तो आपको हर चीज़ दुनिया की खुदा के मुकाबले में बड़ी नज़र आएगी, जैसे जैसे आपका तकवा का लेवल ऊपर होता जाएगा ये बड़ी ताकतें आपको, आप देखें जिस आप जहाज़ में से क्या दिखता है, सलवात अला मोहम्मद वाले मोहम्मद। इसके बाद जो अगला क्राइटेरिया है वह फ़ज़लल्लाहुल मुजाहिदीना अलल क़ायदीना अजरन अजीमा, और ये बहुत बड़ा टॉपिक है कि मुजाहिद किसे कहते हैं, जिहाद कितनी किस्म का है। आप सबको पता है, मुझसे ज़्यादा जानते हैं कि बहुत सारी किस्में, बहुत सी जगह अप्लाई होता है, बहुत सी जगह नहीं होता, इंसान कम से कम दिल में है, फिर ज़ुबान से है, फिर हाथ से है, अभी तो ईमेल व्हाट्सएप, जहाँ चाहे इंसान जिहाद कर सकता है, बहुत सारे मैदान खुले हुए हैं, लेकिन कुरान यही कह रहा है कि जो किसी मैदान में है उसकी फजीलत ज़्यादा है। अब ये आप सहाबा की तरह मत किया करेंगे, सब सहाबा भाई भाई और सारे मराजईन भाई भाई और सारे उलमाए कराम भाई भाई, ये कुरान नहीं कहता। कुरान ये कहता है कि जो मैदान अमल में जिहाद कर रहा है उसकी फजीलत उससे ज़्यादा है जो जिहाद नहीं कर रहा। नेक्स्ट क्राइटेरिया, इसके बाद जो क्राइटेरिया है वो है कि वमा यस्तवी अल आमा, यानी अंधा, जैसे कि आमतौर से होते हैं इस किस्म के लोग अंधे, वो बाबसीरत लोगों के ऊपर फजीलत रखते हैं। ये भी आपको देखना पड़ेगा कि बाबसीरत लोग क्या होते हैं, उनकी मुलाकातें कहाँ होती हैं, उनका राबता किससे होता है, वो किस तरह खुदा को पाते हैं, और ख़ुद आपको फिर बसीरत मिलनी है वहाँ से। अगर आप बसीरत की सोर्स तक पहुँच जाएँ तो कुरान ने क्राइटेरिया बताया है कि हमेशा आप बाबसीरत लोग ढूँढें और फिर उनसे अपने आप को मुत्तसिल कर लें, वरना आप अंधे कहलाएंगे। और बहुत सारी आयतें कुरान में इस मौजू पर हैं कि जो दुनिया में अंधा रहेगा, हालांकि खुदा ने हमको अंधा नहीं पैदा किया, लेकिन जिसको बसीरत वाली आँख ने नहीं है, जिसको हकायक नज़र नहीं आते, कुरान उनको अंधा कहता है। लेकिन वह कहते हैं कि आखिरत में तो इसको ज़रूर अंधा उठाया जाएगा, जिसको जब आँखें दी थी तो कुछ नज़र नहीं आया, तो इसका मतलब है कि ये वेस्ट हो गया। तो अब आखिरत में जो हमेशा की ज़िंदगी है, इसको अंधा ही रखा जाएगा। तो ये एक क्राइटेरिया है कि बाबसीरत होना और अंधा होना डिफ्रेंशिएट करता है इंसान को। नेक्स्ट है कि खबीस और तैयब बराबर नहीं होते। और इसमें बहुत मज़े की चीज़ जो लिखी है कुरान में कि हो सकता है कि खबीसों की तादाद तुम्हें मुतासर करे, कि हो सकता है बहुत सारे खबीस जैसे अभी हाल ही में जमा हुए थे, उसी की तस्वीर है ये, एक कमरे में जमा हो जाएं और आप समझें कि तो सारी दुनिया मेरे खिलाफ, लेकिन कुरान कह रहा है पहले चेक करो कि ये तैयब हैं या खबीस है। तो खबीसों की कसरत से कभी भी मुतासर होना नहीं है, बल्कि जो तैयब और पाक हैं, जो पाकीज़ा नफ्स हैं, जिनकी ज़िंदगियां पाकीज़ा हैं, वो फजीलत रखते हैं खुदा की निगाह में जो लोग खबीस हैं उनके ऊपर। नेक्स्ट, और इसके बाद कुरान ने एक और क्राइटेरिया बताया है कि जो ज़िंदा लोग हैं और जो मुर्दा, ज़ाहिर कुरान की अपनी डेफिनेशन है ज़िंदा होने की, जो कुरान का ज़िंदा है वो इस दुनिया में भी ज़िंदा है और इस दुनिया से जाने के बाद भी ज़िंदा है, जैसे अभी आगा साहब ने फरमाया। और जो कुरान का मुर्दा है वो चाहे कितनी ही बड़ी हुकूमत हो, ताकत हो, फौज हो, वो मुर्दा होता है यहाँ भी और मरने के बाद भी मुर्दा होता है। और इनमें से अक्सर हजरात जो आप उल्टे हाथ पे देख रहे हैं, इनके बारे में यही गुमान था लोगों का कि शायद ये हमेशा रहेंगे। मसलन ज़ियाउल हक के सामने आवाज़ नहीं खोलने दिया थी। मसलन हमारा गुजर हुआ था करबला में सद्दाम के ज़माने में, एक जुलूस निकाला, उन्होंने पकड़ भी लिया, लोगों ने हम पे एतराज़ किया कि ये यहाँ ज़रूरत थी मातम करने की, तो हम वहाँ पे भी गुजारिश की थी कि ये जगह ही मातम की है, अगर कोई यहाँ आया है तो ये मातम करने आया है, सद्दाम अभी है कल नहीं होगा। अब वो रास्ता खुलना चाहिए, बैनुल हरमैन जिसको आज कहते हैं, ये उस वक्त का वाकया है। तो लोग कोशिशें करते रह जाए, आज सऊदी अरब में कर रहे हैं माशाल्लाह, शहीद निमर है और उनके बाद जो आपके सामने सूरत हाल है, लेकिन ये सब लोग मुर्दा, आप इनको मुर्दा ही समझा करें। कभी भी अगर इनको आपने जब भी ज़िंदा समझा, वहीं से खौफ आना शुरू होता है। जब खौफ आना शुरू होता है तो फिर कंप्रोमाइज़ शुरू होते हैं, फिर आप इधर उधर के रास्ते ढूंढने लगे। कुरान कह रहा है कि नहीं, ये मुर्दा है और जो ज़िंदा होगा वो ज़िंदों के साथ रहेगा, जो मुर्दा है वो मुर्दों के साथ रहेगा, ये फजीलत खुदा की तरफ से है। उसके बाद बताया गया कि जो नूर है और जो ज़ुल्मात हैं, अब इसके मराकज़ भी हो सकते हैं नूर और ज़ुल्मात के, इसके मुख्तलिफ शख्सियात भी हो सकती हैं, कभी भी ये बराबर नहीं होते। आपको देखना पड़ेगा आपका राबता किस जगह से है। मसलन मैंने करबला की यहाँ फ़ोटो दिखाई है, अब ये नूर इसलिए नहीं है कि यहाँ लाइटें जल रही हैं, मतलब तो बकी भी नूरानी है हमारे लिए, लेकिन अट्रैक्शन के लिए लगाइए कि आप समझें कि ये रोज़े चमक रहे हैं माशाल्लाह, और कल को बकी भी ऐसा होगा इंशाल्लाह। लेकिन इसके मुकाबले में मस्जिद ज़रार है या लाल मस्जिद है या ऐसे मराकज़ हमारे यहाँ भी मौजूद हैं कि जो दीन की तरफ, दीन के बजाय ले जाने के और आप उल्टा गुमराही में डाल रहे हैं, लोगों का वक्त ज़ाया कर रहे हैं, वो ज़ुल्मात के मरकज़ हैं, उनकी कोई फजीलत नहीं है खुदा की निगाह में और कोई हैसियत नहीं है उनकी खुदा की निगाह में, चाहे वो शख्सियतें हों, वो किताबें हों, वो जगह हों या अय्याम हों, कुछ भी हों, देखना पड़ेगा कि क्या चीज़ नूर है, नूर से मुत्तसिल है। और कुरान सबसे बड़ा नूर है, जो खुदा ने लिख के बताया कि ये कुरान नूर है, वहीं से सारे नूर निकलते हैं, लेकिन ये एक अलग बहस है। तो ये एक फजीलत है नूरानी शख्सियात और ज़ुल्मात की। और आखिरी यह है कि असाबुल नार और असाबुल जन्ना ये बराबर नहीं होते। ज़ाहिर है हमें नहीं पता इस वक्त के कौन असाबुल नार है, कौन असाबुल जन्ना, लेकिन जितनी निशानियाँ शायद ऊपर बताई गई हैं वो हमें मदद करेंगी। तो ये मेरी प्रेजेंटेशन का पहला हिस्सा था, खाले 5-7 मिनट हो गए, और اس یہ ایک بیک گراؤنڈ ہے کہ آپ کے ذہن میں رہے کہ آئندہ جب بھی اس قسم کی گفتگو ہو کہ کون افضل ہے اور کون کمتر ہے تو آپ قرآن سے شروع کریں کہ قرآن کی نگاہ میں کیا ڈیفینیشنز ہیں. اور اس پہ امام خمینی رضوان اللہ تعالیٰ علیہ اور عارف حسین حسینی دونوں جو ہیں پورا اترتے ہیں ساری چیزوں کے اوپر, کہ وہ عالم بھی تھے, وہ مجاہد بھی تھے, وہ نورانی بھی تھے, وہ متقی بھی تھے, وہ باعمل بھی تھے. اور مزید علماء کرام انشاءاللہ آگے روشنی ڈالیں گے. نیکسٹ, اب میں آپ کو گیارے قائد شہید کی جو سیرت کے حوالے سے ان کی شخصیت کے جس کو ہم کہتے ہیں کہ ان کی فکر کو زندہ رکھیں, اس میں ایک تھا کہ ان کا نوجوانوں سے جو ارتباط تھا, اور ایک لفظ انہوں نے ہمیں دیا تھا نیا جس کو کہتے ہیں متحد. اب میں جب پہلی دفعہ سنا تھا ان کے منہ سے تو ہم اس کو متحد سمجھے تھے کہ متحد ہو جائے متحد ہو جائے, ہم نے اتنی نہیں پتہ تھا زبان کا, تو ہم سب متحد ہونے لگے تھے. تو میں نے کئی دفعہ غور سے سنا کہ نہیں یہ کچھ اور کہہ رہے ہیں شاید, تو پھر خود پوچھا کہ کیا مطلب ہے, یہ کیا مطلب تو انہوں نے بتایا نہیں, یہ عین ہے عہد سے ہے. تو آپ کے ذہن میں ہے کسی کے میننگ اس کے, اس لفظ کے انکریکٹو بنانا چاہ رہا ہوں سیشن کو, بور نہیں ہو جائیں. متحد جی عہد کو پورا کر جی فعال کے قریب ہے, لیکن انگلش میں کمیٹڈ, جی کمیٹڈ بہت قریب ہے اس سے. یعنی وہ یہ چاہتے تھے کہ نوجوانوں کا رش نہیں چاہیے خالی, کہ نوجوانوں کو اپنے پیچھے لگا لیا کسی بھی دھندے سے اور پھر وہ سارے کے سارے جناب آقا صاحب کہتے رہے ان کو آگے پیچھے اور وہ سب خوش ہو جائیں. یا اس سے تو آسان آج کل فیس بک ہو گیا ہے, آپ ایک چکر مار کے آئے قم کا, پھر ایک فیس بک پہ پیج بنائیں اور پھر یہ لائک اور ڈس لائک, اور آپ کے جی 500 لائک ہو گئے تو یہ آقا صاحب تو یہ چل پڑے, اب یہ خود قائد ہیں. تو اتنے سارے تو ہمارے سوشل میڈیا کے قائد ہیں جو زمین پہ کوئی کہیں وجود نہیں ہے ان کا. تو وہ یہ کہتے تھے کہ متحد یعنی نوجوان کمیٹڈ ہوں, اگر کمیٹڈ نہیں ہے تو یعنی جس کو ہم اپنی زبان میں کہہ سکتے ہیں کہ کوانٹٹی اور کوالٹی والی بات ہے نا. تو قرآن نے بھی کوئی تعریف نہیں کی ہے کوانٹٹی کبھی بھی, گو کہ کوانٹٹی ضروری ہے کسی بھی مثبت تبدیلی کے لیے, لیکن کوانٹٹی کوالٹیٹیو لوگوں یعنی کوالٹی والے لوگوں کی کوانٹٹی ضروری ہے, ورنہ وہ مشکل کریں گے. اگر آپ نے رش زیادہ لگا لیا اور وہ متحد نہیں ہیں تو وہ مشکل کرتے رہیں گے, بار بار پوچھتے رہیں گے کہ اب بس کہاں رکے گی, اب کہاں چلے گی, اب کہاں رکے گی. ہر آدمی سیم سوال بار بار, مثلا آج کل جتنے بھی اب عالم سیشن سے لوگ, تو پہلے یہ تھا کہ جناب ٹورنٹو میں عالم سیشن نہیں ہوتے, عالم سیشن کرائیں کوشچن آنسر کرائیے, اب کچھ سینکروں نے شروع کر دیے, اب 10 سال ہو گئے ایک ہی سوال مردوں سے آتا ہے دوسرا عورتوں سے آتا ہے. عورتوں سے سوال آتا ہے کہ نیل پالش لگا کے وضو کیسے ہوتا ہے, اور مردوں سے سوال آتا ہے کہ جمعے کی نماز کی نیت کیا کروں, واجب ہے کہ نہیں. تو اس قسم کے لوگ جو ہیں وہ آپ کا ٹائم ویسٹ کرتے ہیں نا پوری امت کا, کہ ایک دفعہ طے نہیں کرتے کہ اس کو پوچھ لیا ختم ہو گیا اب اگلا. اینی وے متحد بننا ہے. اور دیکھیں یہ آپ کو مینشن کر دوں, غلام رضا بھائی کی تصویر ہے سیدھے ہاتھ پہ قائد شہید کے ساتھ, اور یہ ہمارے اور بھی دوست ہیں. آگے چلیں نیکسٹ. دوسرا جو تھا جو آغا صاحب نے بھی کیا, کہ میں صرف بہت سارے پوائنٹ ہیں لیکن مجھے کیونکہ 20 منٹ دیے گئے اور میں خراب آدمی ہوں 5 منٹ اوپر لوں گا. انکساری اور عاجزی, یعنی یہ جو بھی ان سے ملا ہے یا ان کے ساتھ ذرا سا بھی وقت گزارا ہے وہ مجبور ہے کہ یہ مینشن کرے. اور آپ ایک دو تصویریں بھی دیکھ لیں, اب یہ کون خوش قسمت آدمی ہے دیکھیں بیچ میں, کہ ایک طرف رہبر اس کے سینے پہ ہاتھ رکھ کے کچھ کہہ رہے ہیں, ایک طرف قائد کہہ رہے ہیں, وہ بیچارہ ان سے بھی زیادہ منکسر المزاج بنے ہوئے ہیں. اور خود قائد دیکھیں جب ان کو بلایا جاتا ہے اسٹیج پہ تو کیسے سر جھکا کے وہ کھڑے ہوئے ہیں, اور ابھی ہم جو لٹے رہے ہیں وہ ایسے وکٹری کا نشان بنا رہے ہیں پاکستان میں کہ ہم نے لوٹ لیا تمہارا ملک, جبکہ جو خدائی رہبر ہے وہ اپنے آپ کو بالکل خضوع اور خشوع بالکل نرم گو ہو کے. اور یہ ان کی ایک ایسی, اور مجھے ظاہر ہے کچھ لوگوں نے کہا تھا یہاں کے کچھ ایسی باتیں بتائیں جو ہم بھی کر سکیں, مثلا یہ امام علی علیہ السلام کی سیرت بیان نہیں ہو رہی کہ آپ کہیں وہ 13 رجب کو خانہ کعبہ میں پیدا ہوئے, ظاہر ہے ہم وہ کام نہیں کر سکتے, اب ہم سب جا کے دوبارہ پیدا نہیں ہو سکتے وہاں پر, تو ظاہر ہے وہ سیرت نہیں ہے امام علی کی, وہ تاریخ ہے. سیرت وہ ہے کہ جو کام آپ کر سکیں کہ جو ان سے سیکھیں, تو یہ سیرت ہے ان کی کہ انکساری اور عاجزی, یا ہم انگلش میں کہتے ہیں ڈاؤن ٹو ارتھ. کتنی دفعہ ایسا ہوا زمین پہ بیٹھنا ہے زمین پہ کھانا کھانا ہے, وہیں سو گئے, جہاں سونا ہے وہاں سو گئے, जहाँ उठ के चलना है। अरे अभी एक वो जो इंटरव्यू सुन रहा था मैं कुछ लोगों का, कि वो ये तक कह रहे थे कि साहब के घर में गए और कहीं पे सफ़र में थे, ठहराया उनको और वहाँ पे उनके घर का वाशरूम बहुत ख़राब था, जो जाता था वो वापस आ जाता था कि यार ये तुम जा ही नहीं सकते। तो ज़ाहिर कायद भी इंसान थे, उनको भी जाना पड़ा वाशरूम। वो गए और थोड़ी देर वहाँ गुजारी, जब बाहर आए तो पूरा चमका के आ गए उसको, और फिर सब ने जाना शुरू। यानी ये बग़ैर उसकी इंसल्ट किए हुए घर वाले की, बग़ैर किसी को शिकायत किए हुए, ये एक मिसाल है कि ऐसी सैकड़ों मिसालें जिन्होंने टाइम गुजारा है साथ में, कि वो ये कर लेते थे काम आराम से कर लेते थे। और इसमें कोई किसी मसलन एक मिसाल यही कि जिस जगह जाते थे उस जगह के लोकल आलिम दीन को आगे बढ़ाते थे, कभी भी ये नहीं करते थे। मैंने आखिरी नमाज उनके साथ पढ़ी है कराची में, जब उनकी फ़्लाइट जाने वाली थी उस वक्त भी, क्योंकि कराची से वो पेशावर गए थे, पेशावर से पारा चनार गए थे, पारा चनार में 3-4 दिन गुजारे, वापस आए और फिर उनकी शहादत हो गई। उस वक्त जब वो एयरपोर्ट जा रहे थे तो मैं पीछे खड़ा था पहली सफ में, सब ने इनको आगे रखा हुआ था कि कायद नमाज पढ़ाएंगे, लेकिन वहाँ एक और आलिम दीन मौजूद थे। जैसी उनकी नज़र पड़ी वो पीछे आ गए, और मेरी किस्मत अच्छी थी कि मुझे कंधे से कंधा मिला के खड़े हुए हम लोग, और उन्होंने कहा नहीं, आगा साहब की मौजूदगी में मैं नमाज नहीं पढ़ाऊँगा। तो ये उन आलिम दीन से मखसूस नहीं था, बल्कि वो जहाँ भी जाते थे और लोगों से भी कहते थे कि अपने उलमा की कदर करें इनकी, क्योंकि आप इज़्ज़त देंगे तो इज़्ज़त होगी। आज की तरह नहीं, हम शादी हॉल में देख रहे होते हैं एक मौलाना वहाँ बैठे हैं, दूसरे वहाँ के, इवन आपने हमने यहाँ टेबल पे रख के देखी कि ये उलमा की टेबल है, ताकि ये दो आलिम जो बात नहीं कर रहे हैं आज शायद बात कर लें, और उनसे कहते भी हैं कि ये उलमा की टेबल, नहीं वो तो वहाँ वो बैठे मैं नहीं जाऊँगा, वो उस कोने में चले जाते हैं। या यहीं के वाक़ात हैं इसी शहर के, कि एक कमरे में एक आलिम बैठा हुआ है और दूसरा किसी और मकतब का, शियों के अंदर किसी और मकतब का, नाउज़ बिल्ला आलिम आ गया तो ये वाले जो इनकलाबी थे इधर से दरवाजे से बाहर निकल के, मैं तो इनकी शक्ल नहीं देखूंगा। ये सब शिकायतें अवाम से कर रहे हैं, करने दें अवाम से शिकायतें। इमाम हुसैन ने अवाम से शिकायतें नहीं की, माजरत उलमा के साथ। इमाम हुसैन के लेक्चर उठा के देखें मीना में, उलमा को झंझोड़ाए। इमाम खुमैनी का ख़त उठा के देखें शहीद की शहादत पर, उन्होंने कहा उलमा अपना किरदार अदा कर रहे होते तो ये शहीद नहीं होते। ये सारा ऊपर से चल रहा है सिलसिला, और जब तक ये वो सही नहीं होगा हम एक दूसरे की शिकायतें करते रहेंगे, हमारी ज़िंदगी आधी से ज़्यादा गुजर गई ऐसे ही गुजर जाएगी। लेकिन हम इमाम हुसैन के फॉलोअर हैं, इमाम खुमैनी के फॉलोअर हैं, और उन्होंने बता दिया है कि प्रॉब्लम शुरू कहाँ से, रूट कॉज कहाँ पर है। वो वही, और ये जिसके जिस आदमी घर का वाकया है, वो आदमी कोई आम मोमिन था, तो उसने कहा कि इन्हीं आलिम दीन ने मुझे मजलिस में सिखाया था कुछ साल पहले कि अगर तुम 4 दिन बात नहीं करोगे तो 5वें दिन से शायद नमाज कबूल नहीं होगी। और ये मेरे घर में मैंने 2 आलिम को बुलाया, एक पीछे दरवाजे से घर से बाहर चली गए। खैर ये कुछ और बात चली गई, लेकिन कायद ऐसे नहीं थे, बिल्कुल भी ऐसे नहीं थे, बल्कि वो जहाँ जाते थे वो नौजवानों को भी इज्जत देते थे। नौजवानों को अक्सर उन्होंने कहा कि आप हमारे बालों पर हैं, आपकी वजह से ये मूवमेंट जिंदा है, आप हमारे साथ हैं। उनको भी इज्जत देते थे, जिसके घर में रहते थे उसको भी इज्जत देते थे, जो उनकी गाड़ी चला रहा होता था उसको भी इज्जत देते थे। और जो उलमा थे ख़ास तौर से इलाके के, तो वो ये नहीं करते थे कि अब मैं कायद आ गया हूँ और ये पीछे कर दूँ, कभी भी नहीं किया उन्होंने, बल्कि हमेशा जो है वो उनको आगे बढ़ाते थे। नेक्स्ट, इसके बाद जो एक खसूसियत थी कायद की कि वो इश्क इबादत और मुनाजात बहुत ज़्यादा, बहुत ज़्यादा। यानी एक दफ़ा सिंध के दौरे पे थे और एक या दो हफ्ते दुआए कुमैल मिस हुई थी, बहुत परेशान हो गए और कह लगे मुझे इसलिए ये सब पसंद नहीं है, ये दौरे करना और आवाम, मेरा जो है ना पर्सनल टाइम, मेरी दुआए कुमैल मिस हो गई है इसी सब चक्कर में, यहाँ तकरीर है वहाँ तकरीर है। हमें शायद फील नहीं होता इस तरह से कि अगर हमारी दुआए कुमैल मिस हो जाए या कोई एक दुआ मिस हो जाए या एक नमाज, लेकिन कायद की इबादत, ये जो तस्वीर ऊपर आप देख रहे हैं ये गिलगित के पहाड़ों की है, एक सफ़र की, और इसकी बड़ी तस्वीर भी है, मैंने छोटी करी है इसको। ये बिल्कुल एक सफ़र में थे और जहाँ नमाज का टाइम आ गया वहीं रोक के चश्मा बह रहा था, वजू किया और वहाँ नमाज के लिए पहाड़ों में पत्थरों में खड़े हो गए। तो उनका, और ये आप जो देख रहे हैं इस तरह की, उन्होंने बेतहाशा दर्जनों जगह दुआए कुमैल की, दुआए तवस्सुल की महफिलें सजाई पूरे पाकिस्तान में, जहाँ भी जाते थे लोगों को बुलाते थे, खुद पढ़ते थे और लोग फिर اس عشق میں مبتلا ہو جاتے تھے، یعنی خود نہ صرف قائد کی ان کو تعارف ملتا تھا بلکہ ان دعاؤں کا بھی تعارف ملتا تھا جس طرح وہ بیان کرتے تھے، جس طرح اس میں اہل بیت کے فضائل بھی بیان کرتے تھے، ان کے مصائب بھی بیان کرتے تھے۔ تو یہ جو ایک چیز ہے یہ ہم فالو کر سکتے ہیں کہ عشق عبادات اور عشق مناجات، کہ آپ مناجات جو ہے وہ ضرور کریں، اپنے اللہ سے رابطے میں رہیں۔ نیکسٹ، اور ایک ان کا عشق قرآن، یہ تصویر بھی کراچی کی ہے، جو آپ دیکھیں کہ انہوں نے کتنی چیزیں تلاوت قرآن پہ زور تھا جگہ جگہ، اور یہ قاری قرآن بننے شروع ہوئے اسی دور میں، دروس قرآن پھیلے پورے پاکستان میں، قرآن و سنت کانفرنسز ہوئیں بہت سی جگہ، سب سے بڑی لاہور میں ہوئی تھی، ہفتے قرآن شروع کیا گیا، قرآن کی نمائش پہلی دفعہ ہوئی کہ شیعوں کی طرف سے پوری دنیا سے قرآن جمع کیے گئے تقریباً کوئی 50-60-70 زبانوں میں، اور اس کی ہر سال وہاں نمائش ہونی شروع ہوئی۔ تو وہ سنی بھی ششدر رہ گئے کہ اتنا ذخیرہ قرآن کا شیعوں کے پاس ہے۔ یہ سب انہی کی ہدایت پر قرآن کے سیمینار ہوئے جو شب قدر میں ہوتے تھے، یہ اسی کی ایک تصویر ہے۔ جو تو عشق قرآن ان کا بہت بلند تھا، اور اسی لیے میں نے جو شروع کیا تھا قرآن سے، یعنی سب انہی کی دین ہے، جو ابھی بھی ہم یہاں بھی کیسمہ کی طرف سے قرآن سیشن کرتے ہیں، قرآن کی اتنی بات کرتے ہیں، یہ سب وہی باتیں کہ جو ان علماء نے سکھائی تھیں کہ آپ اگر اوریجنل بات کرنا چاہتے ہیں تو آپ قرآن سے شروع کریں، اور اس کے بعد جتنی باتیں ہیں وہ پھر اوریجنل شاید نہیں ہوں۔ نیکسٹ، اور اسی کے ساتھ ساتھ عشق عزاداری، جہاں پر بھی عزاداری کا مسئلہ آتا تھا، کسی بھی جلوس کا، پرمٹ کا، یا کسی کو پکڑ لیا کہیں پہ مجلس نہیں ہونے دے رہے، سب سے پہلے قائد کی ہدایت ہوتی تھی، یا تو وہ اپنے کسی نمائندے کو بھیجتے تھے، اور جہاں پاسبل ہوتا تھا وہ خود بھی جاتے تھے۔ اور ویسے بھی ان کا عشق امام حسین، عشق امام علی، عشق امام زمانہ کسی سے چھپا ہوا نہیں ہے۔ تو اس طرح انسان ایک بیلنس لائف کریٹ کرتا ہے کہ وہ کسی ایک گروہ کا نہیں کہلاتا کہ یہ مثلاً انقلابی ہو گیا، یہ مثلاً ماتمی ہو گیا، یہ مثلاً امام سجاد ایسے نہیں تھے، ہم امام سجاد کے فالوور ہیں، ان سے بڑا کوئی نمازی نہیں تھا، ان سے بڑا کوئی ماتمی نہیں ہوگا شاید۔ تو وہی شخصیت اور وہی ماڈل فالو کرتے تھے، کبھی بھی قائد نے اپنے اوپر یہ ٹیگ نہیں لگنے دیا، حالانکہ دشمنوں نے لگایا لیکن وہ ویلڈ نہیں تھا، انویلڈ تھا، کیونکہ سب سے آگے عزاداری کے مسائل میں۔ اور آخری جو ان کا پیغام ہے، اگر کسی کو یاد ہو یا پتہ ہو یا پیش کریں، آخری جو پیغام ہے جس وقت ان کی شہادت ہوئی ہے، تو پورے پاکستان میں وہ پیغام ان کا پوسٹر کی صورت میں دیواروں پہ چپکایا جا رہا تھا، وہ عزاداری سے متعلق تھا، کیونکہ آپ کی شہادت 21 ذیلحج کو ہوئی تھی۔ تو انہوں نے ایک پورا تفصیل سے بیان جاری کیا تھا کہ اس آنے والے محرم میں خطبہ و ذاکرین و نوا خان اور شعرا حضرات کس کس موضوعات کو کس کس طرح سے اس کو پیش کریں، اور خرافات کے بھی خلاف تھے عزاداری میں، وہ سب چیزیں اس پیغام کے اندر موجود ہیں۔ اور پھر ان کا عشق ولایت، یہ چھپا ہوا نہیں تھا، اس میں کوئی کمپرومائز نہیں تھا۔ امام خمینی رضوان اللہ تعالیٰ علیہ کے پیچھے جب نجف میں نماز پڑھتے تھے، آپ کو سب واقعات پتہ ہیں، پاکستانی طلاب ان کی مخالفت کرتے تھے، ان کی بحثیں ہوتی تھیں، تو ہم تو خمینی کو فالو کر رہے ہیں، شاید ہم میں سے کچھ وہ جب کر رہے ہیں جب وہ ہیرو بن چکے، جب وہ یا کچھ شہید قائد کو جب فالو کریں گے جب وہ شہید ہو چکے، لیکن وہ اس وقت کر رہے تھے جب وہ ملک سے نکالے گئے تھے، ان کی کوئی حیثیت نہیں تھی اپنے ملک میں، جگہ جگہ ان کو ترکی سے بھی نکالا گیا، وہاں سے بھی نکالا گیا، عراق میں تھے، ان کے پیچھے نماز پڑھتے تھے تو صدام کے لوگ آتے تھے، پاکستانی پریشان تھے، تو اللہ کہتے تھے کہ ہمارا وظیفہ ہی بند کریں گے، پھر ہم تو بائی روڈ ہم تو ایران کے تھرو جاتے ہیں تو شاہ کی فوج ساوک وہاں پکڑ لے گی، اس لیے خمینی سے رابطے نہیں کرو، لیکن آپ ہمیشہ ان کی سات نماز پڑھتے تھے۔ اور انہوں نے ایک جملہ وہاں فرمایا تھا نجف میں، جو وہاں کے لوگ بتاتے ہیں، کہ اگر یہ کامیاب ہو گیا تو یہ دنیا کا نقشہ پلٹ دے گا، تو اس کی دعا کرتے تھے امام خمینی کے ریولیوشن کی، اس وقت سے وہ کمیٹڈ تھے۔ یہی وجہ ہے کہ جب ان کو یہاں قائد بنایا گیا تو فوراً ہی ولایت فقیہ کا نمائندہ بھی ان کو بنا دیا گیا امام خمینی کی طرف سے، ان کی فون سے بھی رابطہ رہتا تھا ان کا اکثر و بیشتر، اور وہ بھی چھپاتے نہیں تھے۔ یعنی آپ دیکھیں کہ تصویریں امام خمینی کی لگا کے تقریریں کرنا ضیاء الحق کے استبدادی دور میں یہ آسان کام نہیں تھا، لیکن وہ اس کو بالکل ببانگ دہل جو ہے وہ اعلان کرتے تھے کہ میں امام خمینی کے خط کا پیروکار ہوں۔ اور اس کے بعد اسی وجہ سے، اور قرآن یعنی اتحاد بالمسلمین بھی، میں کہتا ہوں آپ یہ مت کہیں کہ رہبر نے فرمایا، یہ بات کی باتیں ہیں، آپ لوگوں کو سمجھائیں یہ قرآن نے کہا ہے، یہ قرآن نے کہا ہے کہ دوسرے کے خداؤں کو برا مت کہو، تو اگر برا بھلا کہنا ہے تو قرآن کو کہو، رہبر کو کیوں کہتے ہو؟ رہبر اور امام خمینی اور یہ جتنے بھی لوگ آپ یہاں سن رہے ہیں، یہ قرآن اور اہل بیت کی تعلیمات بتانے والے ہیں۔
اگر یہ ایک لفظ بھی اپنی طرف سے بتائیں تو بالکل نہیں سنیے، لیکن وہ ساری تعلیمات قرآن کی ہیں اور وہ اس پہ پریکٹیکلی تھے۔ اب یہ بہت ہم آسانی سے کر لیتے ہیں کہ کسی سنی مولوی کو کھڑا کر کے پیچھے آپ تصویر کھینچ لیں، لیکن یہ والا کام بہت مشکل ہے کہ شیعہ مولوی آگے کھڑا ہو اور اتنے سارے اہل سنت اس کے پیچھے نماز پڑھ رہے ہیں، اور یہ بڑے آرام سے پڑھتے تھے۔ قائد کے بچوں کے جو استاد تھے قرآن کے، وہ سنی تھے، وہ بالکل مکس رہتے تھے۔ جہاں سے گزرتے تھے پشاور آتے ہوئے، جو پیٹرول پمپ پہ وہاں رکتے تھے، وہ اکثر سنی ہے، وہ سب دوستیاں تھیں ان کی۔ ہمیں بھی جیسے کہتے ہیں نا، اچھا انسان بننے کی ایکٹنگ کرنا بند کر دینی چاہیے، واقعی اچھا بن جائیں، جیسے بھی آغا صاحب کہہ بھی رہے تھے۔ تو یہ ایک پرابلم آ رہی ہے ہمارے کردار میں، ہم جب ایکٹنگ کرے ہوتے ہیں کہ جی آج ہم مثلاً اتحاد کی بات کریں تو آج سنی کو بلا کے آج سنی کے ساتھ، اور کل دوبارہ جب جائیں گے تو سنی سے ہمارے کا واسطہ۔ اسی لیے وہ گاڑی آگے نہیں بڑھ رہی ہے کہیں بھی نہیں، ہم اسٹک ہیں، ہم سالانہ پروگرام صرف کرتے ہیں۔ ہمیں واقعاً دل سے سمجھنا چاہیے کہ سنی شیعہ بھائی بھائی ہیں، جو کچھ تاریخ میں ہوا اس کا قصوروار یہ سنی نہیں ہے جو آج پیدا ہوا ہے۔ ہمارا کام ہے کہ اس کو ایجوکیٹ کریں، اگر آپ ایجوکیٹ کر کے اس کو لا سکتے ہیں اپنے سیدھے راستے پر، ویل اینڈ گڈ، اگر ایجوکیٹ نہیں کر سکتے تو پھر ہمارے اندر کمی ہے، اس کا کوئی قصور نہیں ہے، وہ آج پیدا ہوا ہے۔ اس کے لیے جو متبرک نام ہے وہ اس کے ماں باپ نے سکھائے، آپ کے متبرک نام آپ کے ماں باپ نے سکھائے، آپ اس کو ایجوکیٹ کریں۔ تو یہ قائد کا طریقہ تھا، وہ کہتے تھے اپنی فقہ پہ عمل کریں لیکن ہمارے ساتھ رہیں، اٹھیں بیٹھیں کھائیں پیئے زندگی گزاریں۔ اور زندگی گزارنے کے لیے ہم کینیڈا میں بھی جب زندگی گزارتے ہیں تو ہمارے آفس میں تو سنی نہیں ہے، وہ تو کافر ہیں، وہ تو یہودی ہیں، وہ تو عیسائی ہیں، ان سے تو کوئی لڑائی نہیں ہو رہی تھی کسی کی، ان سے تو کوئی گالیاں نہیں دے رہا تھا، نہ ان پہ کوئی تبرہ کر رہا ہوتا۔ تو وہ زندگی سب کے ساتھ گزار سکتے ہیں، آپ زندگی گزارنے میں کوئی ایشو نہیں ہے۔ اور اس کے بعد جو اس سے زیادہ امپورٹنٹ تھا، آپ اس کو میں پڑھ کے سناؤں گا، اتحاد بین المسلمین بھی ضروری ہے لیکن اتحاد بین المومنین یعنی اتحاد بین الشیعہ اس سے بھی کئی گنا زیادہ ضروری ہے۔ اگر مسلمانوں کے ساتھ اتحاد ہو لیکن آپس میں اتحاد نہ ہو تو لوگ ہم پر ہنسیں گے، یہ ہنسیں گے نکال دیں، آپ کے ہنس رہے ہیں کہ یہ جتنے بھی نعرہ مارنے والے اتحاد بین المسلمین کا، ان کا جو آپس کا حال ہے کچھ آپ نے عرض کیا اور لگی، تو یہ قائد کہتے تھے کہ یہ بیکار کا تماشا ہے اتحاد بین المسلمین، یہ اس اتحاد بین المومنین کی کاسٹ پہ نہیں ہونا چاہیے، کیونکہ مومن کی ویلیو بہرحال زیادہ ہے۔ تو یہ مومنین کے ساتھ، اور آپ دیکھیں کہ وہ ہر قسم کے، یہ سچے بھائی کے ساتھ تصویر ہے ان کی، اس زمانے میں سچے بھائی بہت ہی ناراض تھے ان سب تحریک، یعنی وہ جو سارے واقعات کراچی میں ہوئے تھے، مسجد جلنے کے، پھر سب جیل چلے گئے تھے، ہیئت عامہ مساجد کا دور تھا، اس کے بعد تحریک کا یہ دور شروع ہوا جب قائد آئے تھے، لیکن آپ جاتے تھے، بلاتے تھے، ساتھ بیٹھتے تھے، تصویر کھنچواتے تھے۔ مجھے یاد ہے دعائے کمیل بہت بڑی ارینج کی تھی، قائد نے دعائے کمیل پڑھی تھی، سچے بھائی نے اس کے اندر نوحہ پڑھا تھا، وہ کہنے لگے مسئلہ ختم ہو گیا۔ یعنی آپ جو جس کی جو اہمیت ہے وہ آپ کو دینی پڑے گی، آپ بائیکاٹ نہیں کر سکتے ساری قوم کا، بائیکاٹ کرتے 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 آخر میں آپ اکیلے رہ جائیں گے۔ اور اس کے نتیجے میں آپ کو جو قیادت نصیب ہوئی وہ پھر عوامی تھی، آپ کی کوئی بہت ساری لیئرس نہیں تھیں، جو کوشش تو کرتے تھے لوگ، ٹربل میکر بہت سارے تھے کہ جو ان کے منشی بننے کے لیے یا ان کے بیچ میں لیئر بنانے کے، لیکن وہ پسند کرتے تھے عوام میں رہنا اور عوام میں جانا۔ اور یہی ہمارے جتنے انبیاء ہیں انہوں نے بھی سیکرٹری نہیں رکھے تھے، ملاقات کے لیے ان سے وقت لے کرو، یہ ہو جاتا ہے، لیکن یہ کوشش کرتے تھے کہ عوام ہی رہیں، اور عوام ان کو پسند کرتی تھی کہ ہمارے درمیان کسی طرح آ جائیں۔ تو کتنے یہ سینکڑوں اس طرح کی واقعات ہیں کہ وہ عوام میں چلے آتے تھے بغیر کسی پروٹوکول کے، اور ان کے ساتھ ہی رہنا پسند کرتے تھے۔ اور آخری جو ان کی کریکٹرسٹک جو میں نے بیان کی، ان کی تو بہت ساری ہیں، دامن وقت میں گنجائش بالکل نہیں ہے، میرے خیال ختم ہو چکا ہے ٹائم بھائی۔ تو آخری جو میں نے نوٹ کی ہے وہ ان کا شوق شہادت، کیوں وہ تقریروں میں اتنا ریپیٹ کرتے تھے۔ اور آپ دیکھیں یہاں جو انہوں نے اینگل دیا ہے، دیکھیں سجدگاہ ہمارے لیے بہت محترم ہے، کربلا کی مٹی بہت محترم ہے، لیکن ہم احترام کرتے ہیں کہ جی یہ امام حسین کا، اس سے ہم کوئی منت مان لیں، اس کو چوم لیں۔ اب چومنا بھی اتنا شروع کیا کہ اب لکڑی کو بھی لوگ چومنے لگتے ہیں کہ وہ سمجھتے ہیں کہ یہ بھی شاید کربلا کی ہے، لیکن عادت ہو گئی ہے۔ لیکن قائد نے کیا نقطہ دیا ہے، انہوں نے کہا ہے کہ میں کربلا کی مٹی پہ سجدہ کرتے کرتے شہادت سے اتنا قریب ہوں، مجھے شہادت یاد آتی ہے، مجھے لگتا ہے کہ میں اس میدان میں ہوں، اس لیے میں نے یہ کربلا کی مٹی رکھی ہے۔ شاید اصل وجہ یہی ہو کہ کربلا سے رابطہ رہے گا انسان کا تو کبھی بھی شہادت کو بھولنے والا نہیں ہے۔ تو اس میں یہ نہیں کہا جا رہا کہ منت مراد نہیں مانے، وہ ایک الگ اینگل ہے، لیکن قائد نے آپ کو ایک نیا اینگل دیا ہے کہ آپ کا رابطہ کر، اب میں کربلا کی مٹی کو چوموں گا تو میں اس طرح چوموں گا کہ میں مقتل میں کھڑا ہوا ہوں، کاش مجھے بھی یہ حاضری کا موقع ملے جس میدان میں بھی۔ اور یہ سبت جعفر کا شعر بھی کہ میں چلا ہوں علی سے ملاقات کو، جس کی تھی آرزو وہ گھڑی آ گئی۔ ایک فاتحہ پڑھ دیں، یہ میں نے مولانا کے کہنے پہ نہیں لکھی ہے، پہلے سے تھی پریزنٹیشن میں۔ آپ اگر مجھے 10 سیکنڈ اور دے دیں تو، میں نے کافی عرصے پہلے کچھ اشعار لکھے تھے، 3-4 میں آپ کی گزارش کر رہا ہوں، کیونکہ یہ مجبوری ہے شعرا کی۔ ظہور حق کے کچھ اسباب بھی ہیں، ظہور میں بیچ میں سے پڑھ رہا ہوں 10 سیکنڈ میں، ظہور حق کے کچھ اسباب بھی ہیں، نشانیوں کا قصہ مختصر ہو، اور حسینی خون رگوں میں جس کی دوڑے، وہ خطروں میں نہ کیوں سینہ سپر ہو، بڑے شیطان سے وہ کیوں ڈرے گا، توکل جس کا رب کی ذات پر ہو، بدن فانی ہے لیکن فکر باقی، جو فتح خون کی تلوار پر ہو، ملا ہے رب سے پھر سجدے میں عارف، نہ کیوں پھر منقلب یہ بہرو بر ہو، جو جا کے سجدے میں پھر خود نہ اٹھے، کوئی تو دنیا میں ایسا بھی سر ہو، ہماری داڑھی بھی ہو خون میں تر، حسینی فکر سے نسبت اگر ہو، ہماری داڑھی بھی ہو خون میں تر، حسینی فکر سے نسبت اگر ہو، قدم اٹھتا ہے خود راہ خدا میں، بہت مضبوط جب قلب و جگر ہو، وہ عارف کیوں شہید حق نہ ہوتا، جو روح اللہ کا نور نظر ہو۔ صلوات علی محمد و آل محمد۔